धने र मने दुवै क्रिस्चियन परिवारमा जन्मिए। तिनीहरूसँगै बाल सङ्गतिमा हुर्किए र 14 वर्षको उमेरमा बप्तिस्मा लिए र युवा सङ्गतिमा सहभागी भए। प्लस टूको पढाइ सकेर उनीहरू दुवै थप अध्ययनका लागि भनेर अस्ट्रेलिया गए। अस्ट्रेलियाको जीवन एकदमै व्यस्त रह्यो, अध्ययन र काम सन्तुलन गर्न निकै गाह्रो भयो। त्यसैले धनेले आफ्नो काम र अध्ययनमा व्यस्त भएर चर्च जान छाड्यो। धनेले विदेश जाँदा लिएको ऋण छिटो छिटो तिर्न आइतबारको दिनमा पनि काम गर्न थाल्यो। अन्तत तिनले आफ्नो ऋण तिरिसके तर ऊ चर्च नगएको वर्षौँ भइसकेको थियो। धनेले फेरि चर्च फर्केर जाने कुनै कारण देखेनन्। तिनलाई अब ख्रिस्टको खाँचो पर्न पनि छाडिसकेको थियो। धनेले संसार आफ्नो अध्ययनलाई प्रेम गरे र हरेक रात पार्टीमा रमाउन थाले र अन्तत ख्रिस्ट र विश्वासबाट पछि हटे। तर मने व्यस्तताको बावजुद पनि चर्च जान कहिले छाडेन। मनेले पनि कडा परिश्रम गरेर पढे तर स्थानीय चर्चलाई कहिले व्यवस्था गरेनन्। तिनले प्रभुलाई प्रेम गरे, स्थानीय चर्चलाई प्राथमिकता दिए, नियमित रूपमा प्रार्थना गरे, दिनौ पापहरू स्वीकार्दै प्रभु सँगसँगै हिँडे। उनले आफ्नो अध्ययन र काममा राम्रो गरे तर आफ्नो प्राणसँग कति पनि सम्झौता नगरिकनै गरे। ऊ अहिले पनि ख्रिस्टलाई पछ्याइरहेको छ। एउटै परिवारमा जन्मे, उही लालन पालन, सँगै बाल सङ्गतिमा हुर्के, एउटै चर्चमा बप्तिस्मा लिए र युवा सङ्गतिमा सहभागी भए, एउटै स्कुलमा अध्ययन गरे, अध्ययनको लागि एउटै देश उडे, त्यहाँ पनि एउटै चर्चमा सहभागी भए, तर पनि दुई फरक परिणाम। किन? मानवीय दृष्टिकोणबाट हेर्दा धनेले परमेश्वरको अनुग्रहलाई लत्याए जबकि मनेले त्यसो गरेन। तर ईश्वरीय दृष्टिकोणबाट हेर्दा परमेश्वरले मनेलाई चुन्नुभयो र संरक्षण गर्नुभयो तर धनेलाई आफ्नो पापमै छोडिदिनुभयो। दुवै अयोग्य पापीहरू थिए, तैपनि परमेश्वरले मनेमाथि कृपा गर्नुभयो र यो धनेबाट रोक्नुभयो। कृपया मसित उत्पत्तिको पुस्तक 25 अध्यायलाई पल्टाउनुहोस् र मसँगै परमेश्वरको चुनावी अनुग्रहबारे विचार गर्नुहोस्। उत्पत्ति 25 अध्याय। उत्पत्ति बाइबलको पहिलो पुस्तक हो र हामी 25 अध्यायलाई पृष्ठ सङ्ख्या 32 पाउँछौँ। बाइबल एउटा ठुलो पुस्तक भए पनि यसमा एउटै मात्र कथा छ र त्यो हो मुक्तिको कथा। मुक्तिको यस कथामा विभिन्न पात्रहरू छन् र उनीहरूका आआफ्नै भूमिकाहरू छन्। गएको हप्तामा हामीले हेर्दै थियौँ कि साराले एउटी आमा र पत्नीको भूमिका निर्वाह गरिन् र कथाको दृश्यबाट हटिन्। त्यसै गरी मुक्तिको कथामा अब्राहमको पनि आफ्नै भूमिका थियो। उनी विश्वासद्वारा हिँड्ने जिउने मानिस थिए। उनले उत्तम लडाइँ लडे, आफ्नो विश्वास थामिराखे, आफ्नो दौड पुरा गरे र कथामा दृश्यबाट उनी पनि हटे। तर कथा भने अझै जारी छ। बाइबलमा उल्लेखित यो वंशावलीको वृत्तान्तले पुरानो कथाको अन्त र नयाँ पुस्ताको पुरानो पुस्ताको अन्त र नयाँ पुस्ताको सुरुवातलाई सङ्केत गर्छ। आज हामी अर्को एउटा पुस्ताको कथा हेर्दैछौँ। उत्पत्ति 25 अध्यायको 12-34 पदसम्म। साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहमको छोरो इस्माएलको वृत्तान्त यही हो। जन्मक्रमको सूचीअनुसार इस्माएलका छोराहरूको नाउँ यिनै हुन्। इस्माएलको जेठो छोरो नबायोत र केदार, अदबेल, मिप्साम, मिस्मा, दुमा, मस्सा, हदत, तेमा, यतुर, नापिस र केदमा। इस्माएलका छोराहरू यिनै हुन्। तिनीहरूका बस्ती र छाउनीहरू अनुसार ती 12 कुल नायकका नाउँ यिनै हुन्। इस्माएलको जम्मा उमेर 137 वर्ष थियो तब तिनको मृत्यु भयो र तिनी आफ्ना पिता पुर्खाहरूसँगै मिल्न गए। मिश्रको सिमाना लिएर असुर देशतर्फ हाबिलादेखि सुरसम्म तिनीहरू बसोबास गर्थे अनि तिनीहरू आफ्ना दाजुभाइको शत्रुतामा बस्थे। अब्राहमका छोरा इसहाकको वृत्तान्त यही हो। अब्राहम इसहाकका पिता भए। इसहाकले 40 वर्षको उमेरमा पदन आरामका अरामी बतुएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे। तिनी बाँझी भएको हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो र रेबिका गर्भवती भइन्। गर्भमा भएका बालकहरूले एकअर्कासँग लडन त गर्न थाले लागे, किन मलाई यस्तो भयो भने तिनले परमप्रभुसँग सोध्न लागिन्। परमप्रभुले तिनलाई भन्नुभयो, तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मदाखेरि नै दुई जाति छुट्टा छुट्टै जन्मनेछन्, एकजना अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छोको सेवा गर्नेछ। तिनको सुत्केरी हुने बेला आयो र तिनको कोखमा जुम्ल्या रहेछ। जेठो चाहिँ रातो वर्णको शरीरभरि रौँको लुगा लगाए जस्तै जन्मियो, यसकारण त्यसको नाउँ एसाप राखियो। त्यसपछि त्यसको भाइ चाहिँ एसापको कुर्कुचा हातले समातेर निस्कियो, यसैकारण त्यसको नाउँ याकुब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसाक 60 वर्ष पुगेका थिए। यिनीहरू बढेपछि एसाप चाहिँ सिपालु सिकारी र मैदानमा डुली हिँड्ने मानिस भए र याकुब चाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए। इसाकले एसापलाई माया गर्थे किनभने उनले सिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे, तर रिबेकाले चाहिँ याकुबलाई माया गर्थे। एकपल्ट याकुबले सुरुवा पकाइराखेको बेलामा एसाप मैदानबाट आए, उनलाई भोकले भाउन्न छुटेको थियो। एसापले याकुबलाई भने, मलाई त्यो रातो सुरु अलिकति खान देऊ, मलाई भोकले भाउन्न छुटेको छ। यसैकारण उनलाई एदोम पनि भनिन्थ्यो। याकुबले भने, पहिले मलाई तपाईँको ज्येष्ठ अधिकार बेच्नुहोस्। एसापले भने, म त मर्नै आँटेँ, अब मलाई त्यो ज्येष्ठ अधिकारको के काम। याकुबले भने, पहिले शपथ खाएर मलाई भन्नुहोस्। तब उनले शपथ खाए र आफ्नो ज्येष्ठ अधिकार याकुबलाई बेचे। त्यसपछि याकुबले एसापलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाप आफ्नो बाटो लागे। यसरी एसापले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए। यस खण्डमा हामी दुईवटा कुरा देख्छौँ। पहिलो, एकदमै असाधारण जुम्ल्याको कथा देख्छौँ, असाधारण जुम्ल्या। र दोस्रो, अचम्मको सट्टापट्टा। दुईवटा कुरा, ए तपाईँ वचन गुदाहरू लेख्नु हुँदैछ भने दुईवटा कुरा लेख्नुहोस्, असाधारण जुम्ल्या र अचम्मको सट्टापट्टा। पहिलो, असाधारण जुम्ल्याको कथा इस्माएलको वृत्तान्तबाट सुरु हुन्छ। किन बाइबलमा इस्माएलको वृत्तान्त किन उल्लेख गरेको होला, जबकि मुक्तिको कथा त इसाकबाट नै अघि बढ्छ। किनभने परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियो, मेरो करार त म इसाकसँगै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउनेछ। त्यसो भए यहाँ इस्माएलको वृत्तान्त किन उल्लेख गरेको छ? यसको स्वाभाविक कारण भनेको, किनकि इस्माएल पनि अब्राहमको छोरो हुन्, त्यसैले बाइबलले इस्माएल र इसाकको वृत्तान्तसँग सँगै सूचीबद्ध गर्नु कुनै उचित अचम्मको कुरा होइन। तर यसबाहेक अर्को कारण पनि यहाँ हुनुपर्छ, उत्पत्ति 17-20 पदमा इस्माएलबारे अब्राहमलाई परमेश्वरले भन्नुभएको कुरा एकपल्ट तपाईँले याद गर्नुहोस्। उत्पत्ति 17-20 पद, अनि इस्माएलको विषयमा चाहिँ, मैले तेरो बिन्ती सुने, हेर म त्यसलाई आशिष दिनेछु र म त्यसलाई फल्दो फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु, 12 शासकको त्यो पिता हुनेछ र म त्यसबाट एउटा ठुलो जाति उत्पन्न गराउनेछु। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। हाम्रो ध्यान यहाँ प्रतिज्ञा गरेको बालक इसाकमाथि केन्द्रित भए तापनि परमेश्वरले इस्माएललाई व्यवस्था गर्नुभएको थिएन, यद्यपि इस्माएल हागरबाट जन्मेका सन्तान थिए। परमेश्वरले आफूले गर्नुभएको प्रतिज्ञा यहाँ पुरा गर्नुभएको हामी देख्छौँ, कि इस्माएल साँच्चै आशिषित भएका छन्, इस्माएल साँच्चै फल्दो फुल्दै वृद्धि भएका छन् र तिनी 12 शासकका पिता भएका छन्। नबायोत, केदार, अदवेल, मिप्साम, मिस्मा, दुमा, मसा, हदत, तेमा, यतुर, नापिस र केदमा, यी 12 शासकको पिता भएका छन्। सो यसो हेर्दाखेरि इस्माएलले आफ्नो जीवनमा एकदम राम्रो गरिरहेको थियो, उनको आफ्नै परिवार छ, उनकी पत्नीको बाँझबुनको बारेमा यहाँ केही पनि उल्लेख गरिएको छैन। तर इसाको जीवनमा रेबिका बाँझी थिइन्। इस्माएल जो प्रतिज्ञाको सन्तान होइन, उसको जीवन ठिकठाक चलिरहेको छ, तर प्रतिज्ञाको सन्तान इसाको जीवनमा गडबडी छ। इसाको श्रीमती रेबिका बाँझी थिइन्। तर इसाकले के गरे? उनले परमप्रभुसँग प्रार्थना गरे। पद 21 क हेर्नुहोस् न, तिनी बाँझी भएकी हुनाले इसाकले आफ्नो पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। सारा बाँझी हुँदा अब्राहमले पत्नीको लागि प्रार्थना गरेको कुरा कुनै उल्लेख गरेको छैन। सायद उनले गरे होला, तर उल्लेख गरेको हामी पाउँदैनौँ। साराले परमेश्वरमा परमेश्वरको समय पर्खनु र उहाँमा भरोसा गर्नुको साटो अब्राहमलाई हागरसँग विवाह गर्न लाएर अब्राहमको लागि सन्तान जमाउने एकदमै पापी तरिका रोजेकी थिइन् भन्ने कुरा हामी सबैलाई थाहा छ। तर इसाकको सन्दर्भमा तिनले आफ्नो बुबाको जस्तो समस्या भोग्नु परे तापनि तिनको प्रतिक्रिया भने फरक थियो। इसाकले परप्रभुसँग प्रार्थना गरे, अब्राहमको केसमा अब्राहमले हागरसँग विवाह गरे सारा बाँझी हुँदा, तर इसाकको केसमा इसाकले परमप्रभुसँग प्रार्थना गरे। पद 21 को खण्ड हले भन्छ, तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो र रिबेका गर्भवती भइन्। रेबिका बाँझी थिइन्, इसाकले प्रार्थना गरे र परमेश्वरले तिनको को खोलिदिनुभयो र रेबिका गर्भवती भइन्। यसो हेर्दाखेरि इस्माइलले आफ्नो प्रार्थनाको उत्तर एकदमै छिटो पाएको जस्तो देखिन्छ। उसले बाँझी प्रार्थना गरे, उत्तर पाइहाल्यो, रेबिका गर्भवती भइन्। इसाकले आज बेलुकी प्रार्थना गरेर भोलि नै यहाँनिर रेबिका गर्भवती भएकी जस्तो देखिन्छ। तर पद 20 र 21 बिचमा त्यहाँनिर एकदम ग्याप छ, त्यहाँ ठुलो अन्तर छ। इसाकको विवाह हुँदा तिनी 40 वर्षका थिए र रिबेका कहिले गर्भवती भइन्? जब इसाक 60 वर्षका थिए। त्यसैले रिबेका 20 वर्षदेखि बाँझी थिइन्। इसाकले 20 वर्षसम्म प्रार्थना गरे, 20 सेकेन्ड होइन, 20 मिनट होइन, 20 दिन होइन, 20 महिना होइन, 20 वर्षसम्म प्रार्थना गरे। जब हाम्रो जीवन हामीले सोचे जस्तो हुँदैन, हामी कम्तीमा पनि एकपल्ट परमेश्वरलाई परमेश्वरतर्फ फर्किन्छौँ, प्रार्थना गर्छौँ, हामी परमेश्वरले एउटा मौका दिन्छौँ, एउटा चान्स दिन्छौँ, तर जवाफ ढिलो आयो भने हामी अरू विकल्पहरू रोज्छौँ, हामी सर्टकटहरू रोज्छौँ, छोटो मिठो बाटोहरू खोज्छौँ। तर इसाकले 20 वर्षसम्म परमप्रभुको बाटो हेरे र उनको प्रतीक्षा बाटो हेराइ निष्क्रिय थिएन, उनले 20 वर्षसम्म प्रार्थना गरे। यहाँबाट हामीले सिक्ने दुईवटा कुरा छ। पहिलो, हामीले प्रार्थना गर्न छोड्नु हुँदैन। हामी प्रार्थनामा परमेश्वरको सामु आफ्नो समयावधि त्यो टाइमलाइन लिएर जानु हुँदैन। हामीले यसो भन्नु हुँदैन कि यदि परमेश्वरले मेरो कुरा सुन्नु भएन भने अथवा एक महिनासम्म मेरो प्रार्थना सुन्नु भएन भने म प्रार्थना गर्न छाडिदिन्छु। त्यसो होइन प्रियहरू, परमेश्वरलाई ड्यु डेट नदिनुहोस्, मिति नतोकिदिनुहोस्। तपाईँको प्रार्थनाको जवाब कहिले आउँछ, आउँछ आउँदैन भन्ने कुराको पर्वाह नगरी तपाईँ प्रार्थना गर्नुहोस्, प्रार्थना गर्न नछोड्नुहोस्। दोस्रो कुरा, परमेश्वरले इसाकको प्रार्थना सुन्नुभयो र रिबेका गर्भवती भइन् भन्दैमा उहाँले हरेक प्रार्थनाको जवाब सधैँ यसरी नै दिनुहुन्छ भन्ने होइन। इसाकको जीवन घटेको यो कुरा एउटा विवरण मात्र हो, इट्स जस्ट अ डिस्क्रिप्सन। तर क्रिस्चियनको जीवनमा यस्तै हुन्छ भन्ने यो उदाहरण होइन। म यस्तो दम्पतिलाई चिन्छु जसले सन्तानको चाह गरेर वर्षौँदेखि परमेश्वरमा प्रार्थना गरे तर 15 वर्षसम्म पनि केही पनि भएन, र त्यो दम्पतिले अन्तत एउटा बच्चालाई गोद लिए, बच्चाले आमा बुबा पायो र त्यो दम्पतिले सन्तान। परमेश्वरले यो दम्पतिको जीवनमा छुट्टै योजना राख्नुभएको थियो, सायद तपाईँको जीवनमा पनि। तर प्रिय परमेश्वरले तपाईँको प्रार्थनाको जवाब तपाईँले अपेक्षा गरेअनुसार दिनुभए तापनि नदिनुभए तापनि तपाईँ सधैँ उहाँमा भरोसा गर्न सक्नुहुन्छ, किनभने उहाँ एक असल र विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। सायद तपाईँहरूमध्ये कतिजनाले सन्तानको चाह गरेर वर्षौँदेखि निरन्तर प्रार्थना गरिरहनु भएको छ होला, विभिन्न हस्पिटल धाउनुभयो होला, उपलब्ध विकल्पहरू सबै अप्नाइसक्नुभयो होला, तर पनि केही पारा लागेको छैन। सायद परमेश्वरलाई तपाईँले यसरी प्रश्न सोध्नुभएको छ होला, किन परमेश्वर आखिर किन म नै, मेरो जीवनमा किन यस्तो, तपाईँ हाम्रो प्रार्थनाको जवाब किन दिनुहुन्न, ताकि मानिसहरूले हाम्रो परमेश्वर जीवित हुनुहुन्छ र अझै पनि हाम्रा परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ भनेर देख्न सकौँ, तपाईँको महिमा गर्न सकौँ। र म बाजी भएको कारण छिमेकीहरूले मेरो कति खिस्सी गर्छन्, मलाई फलानु फलानु नाउँले बोलाउँछन्, मलाई आफ्नो अनुहार देखाउन पनि गाह्रो हुन्छ। यस्तो जीवनको योग्य हामीले के गरेका छौँ प्रभु? तपाईँसँग यस्तो प्रश्नहरू छन् भने यसको उत्तर मसँग छैन, तर म यो पक्का गरी भन्न सक्छु कि परमेश्वरले आफ्नो नियन्त्रण गुमाउनु भएको कारण तपाईँ बाँझो हुनुहुन्न। परमेश्वर आफ्नो नियन्त्रण गुमाउनु भएको कारण तपाईँ बिरामी हुनुहुन्न, तपाईँ जागिरबाट निकालिएको होइन, अझै पनि तपाईँ अविवाहित नै रहनु परेको होइन, अथवा परमेश्वर यस संसारका अन्य समस्याहरू समाधान गर्न व्यस्त हुनुभएको कारण तपाईँको लागि उहाँसँग समय नभएर तपाईँले दुःख पाइराख्नु भएको होइन। होइन प्रियहरू, परमेश्वर तपाईँको जीवनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ, उहाँ जान्नुहुन्छ कि तपाईँ के भएर गुज्रिरहनु भएको छ, र उहाँ तपाईँको कष्टमा तपाईँको साथमा हुनुहुन्छ। प्रियहरू, हाम्रो दुःख तपाईँको दुःख भोगले अथवा तपाईँले मेरो कष्ट भोग हेर्दै परमेश्वरले आनन्द लिइरहनु भएको छैन। लाजरस मरिसकेका थिए र यसुले लाजरसलाई फेरि पुनर्जीवित पार्नेवाला हुनुहुन्थ्यो, तर पनि यसु रुनुभयो। हेर्नुहोस्, हाम्रो परमेश्वर हाम्रो दुःख कष्टमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। मानिस हुनु भनेको के हो उहाँलाई राम्ररी थाहा छ। म यो पनि भन्छु कि तपाईँको प्रार्थना कमजोर भएको कारण वा तपाईँसँग पर्याप्त विश्वास नभएको कारण तपाईँले दुःख भोगिरहनु भएको होइन, जस्तो कि केही समृद्धि प्रचारकहरूले तपाईँलाई दोष लाउँदै भन्ने गर्छन्। त्यसो भए तपाईँलाई म प्रश्न गर्छु फेरि पनि कि त्यसो भए परमेश्वरले किन हाम्रो प्रार्थनाको जवाब दिनुहुन्न? हामीलाई थाहा छैन, तर हामीलाई यो थाहा छ कि परमेश्वर असल हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँ सधैँ आफ्ना सन्तानको लागि असल कुरा, उत्तम कुरा चाहनुहुन्छ। जीवन आफूले सोचे जस्तो नहुँदा पनि तपाईँ सधैँ परमेश्वरमा भरोसा गर्न सक्नुहुन्छ। तर प्रियहरू, मलाई यो विश्वास छ एक दिन तपाईँ दुःख कष्टका दिनहरूलाई फर्केर हेर्नुहुनेछ, प्रार्थनाको जवाफ नआएका ती क्षणहरूलाई फर्केर हेर्नुहुनेछ र ती सबैको कारण तपाईँले बुझ्नुहुनेछ। हामीमध्ये कोही कोहीले यसै संसारमा हाम्रो अनुत्तरित प्रार्थनाको कारणहरू बुझ्न सक्छौँ र हामीमध्ये कोही कोहीले यसलाई आउनेवाला संसारमा बुझ्नेछौँ। अहिलेलाई भने केवल पर्खिने समय हो, परमेश्वरमा भरोसा गर्ने समय हो। तर इसाक र रेबिकाको लागि भने प्रतीक्षा घडी सकिएको छ। रेबिका गर्भवती भइन्, त्यो पनि जुम्ल्याएको साथमा। पद 22 हेर्नुहोस् न, गर्भमा भएका बालकहरूले एकअर्कासँग लडन त गर्न लागे, किन मलाई यस्तो भयो भने तिनले परमप्रभुसँग सोध्न लागे। यहाँ हेर्नुहोस्, याकुब र एसाब जन्मेका पनि छैनन्, तैपनि तिनीहरू गर्भमा नै लडिरहेका छन्। यो एक असाधारण जुम्ल्या हुन्। यो दाजुभाइको लडाईँ नयाँ होइन। यदि यो लडाईँ कहाँबाट सुरु भयो भनेर खोज्दै जाने भने हामी उत्पत्ति 4 अध्यायमा पुग्छौँ। पहिलो दाजुभाइ कैन र हाबिल बिचको लडाईँ। कैनले हाबिललाई घृणा गरे र तिनको हत्या गरे। त्यसपछि लडाईँ अब्राम र लोत बिच, इसाक र इस्माइल बिच, याकुब र एसाब बिच, युसुफ र तिनका दाजुभाइहरू बिच, इस्रायल र एदोम बिच र ख्रिस्ट र मुख्य पुजारीहरू बिच हुँदै चर्च र संसारबिचसम्म जारी रहेको हामी देख्छौँ। जबसम्म ख्रिस्ट फर्काउनुहुन्न तबसम्म यो लडाईँ जारी रहनेछ। स्त्रीको सन्तान र सर्पको सन्तान बिचको लडाइँ जारी रहनेछ। यी जुम्ल्या एक आपसमा लडिरहेको छ, किन यी दुई भाइहरू बिच किन लडाइँ भइरहेको छ? यसको एउटै कारण भनेको परमेश्वरको चुनाव, परमेश्वरको चुनावको कारण। पद 23 हेर्नुहोस् न, परमप्रभुले तिनलाई भन्नुभयो, तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मदाखेरि नै दुई छुट्टा छुट्टै जाति छुट्टा छुट्टै जन्मनेछन्, एकजना अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छोको सेवा गर्नेछ। सो रेबिका केवल दुईवटा क्युट त्यो केटाहरूको साथमा मात्र गर्भवती भएकी थिइनन्, रेबिका त दुई जातिहरू, छुट्टा छुट्टै जातिहरू, दुई भविष्यको साथ गर्भवती भएकी थिए। रेबिकाको कोखमा दुई जातिहरू थिए, याकुब इस्रायलका पुर्खा थिए अनि एसाब एदोमका पुर्खा। यी दुई जातिहरू इस्रायल र एदोम पुरानो करारको अवधिभरि एकदमै कटु प्रतिद्वन्दी थिए। इस्रायल र एदोम बिचको द्वन्द्व राजतन्त्रकालभरि चलिरहेको हामी देख्छौँ इस्रायलको इतिहासमा। अन्तत एदोमले बेबिलोनको पक्ष लिएर भाग्न खोजिरहेको यहुदीहरूलाई नाश गर्न पनि मद्दत गरेको हामी देख्छौँ। आज एदोमको पाइला पछ्याइरहेको संसारले नयाँ इस्रायल अर्थात् चर्चलाई सताइरहेको छ र यो सतावट ख्रिस्ट नफर्कुन्जेलसम्म जारी रहनेछ। फेरि अब्राम बुढो भइसकेका थिए, सारा बाँझी थिइन्। अब्रामले हागर मार्फत समाधान खोजे कि परमेश्वरले हागरको सन्तानद्वारा आफ्नो प्रतिज्ञा पुरा गर्नुहुन्छ होला। अब्राम सोचाइ परेको हुनसक्छ, तर परमेश्वरले इसाकद्वारा नै प्रतिज्ञा अगाडि बढ्ने र भनेर उहाँले आश्वासन दिनुभयो। अन्त त सारा गर्भवती भइन् र तिनले इसाकलाई जन्म दिइन्। सारा मरिन्, अब्राम मरिन्, इसाकले विवाह गरे, तर इसाकको श्रीमती बाँझी थिइन्। इसाकले पनि बाँझपन सम्बन्धी चुनौतीको सामना गर्नु पऱ्यो। तिनले प्रार्थना गरे अनि परमेश्वर तिनको प्रार्थनाको उत्तर दिनुभयो। रेबिका जुम्ल्याको साथमा गर्भवती भइन्, इसाकका दुई छोराहरू भए। अब प्रश्न भनेको, मुक्तिदाता कुन छोरा मार्फत आउनुहुनेछ, जेठो छोरा मार्फत कि कान्छो छोरा मार्फत? यसको स्वाभाविक जवाफ हुन्छ एसाब मार्फत, जेठो छोरा मार्फत। किन? किनकि तिनी जेठो छोरा हुन्। तर परमेश्वरले भन्नुभयो जेठाले कान्छोको सेवा गर्नेछ, अर्थात् प्रतीक गरेको मुक्तिदाता मसिया कान्छोको सन्तानबाट नभएर, सरी, जेठाको सन्तानबाट नभएर कान्छोको सन्तानबाट आउनेछ। तपाईँलाई थाहा छ, स्वाभाविक रूपमा जेठो छोराले परिवारमा विशेष अधिकार प्राप्त गर्छ। जेठो छोराले भौतिक र आशिष दुवै आत्मिक आशिष दुवैको हक पाउँछ। जेठो छोरो परिवारको अर्को उत्तराधिकारी हुन्। त्यसैले जेठो छोरो नै छनौट हुनुपर्छ हाम्रो मानवीय दृष्टिकोण अनुसार। तर परमेश्वरले त्यो अर्डरलाई उल्टाइदिनु भएको छ। परमेश्वर ठिक उल्टो गर्नुभएको छ। परमेश्वरले त्यो प्राकृतिक क्रमलाई उल्टाउनुहुन्छ। जेठोले कान्छोको सेवा गर्नेछ। कान्छोले जेठोको सेवा गर्नुपर्ने हो, तर जेठोले अब कान्छोको सेवा गर्नुपर्नेछ। परमेश्वरले किन गर्नुभयो? परमेश्वरले किन एसाको सट्टा याकुबलाई चुन्नुभयो? जेठो खराब, यसको उत्तर, र कान्छो असल भएकोले होइन। याकुब एसाभन्दा असल वा निर्दोष भएकोले होइन। उनीहरूको चुनाव उनीहरूको जन्म वा चरित्रमा निर्भर छैन। उनीहरूको चुनाव उनीहरू जन्मिनुभन्दा पहिले नै भइसकेको थियो। उत्पत्ति 25 अध्याय माथि टिप्पणी गर्दै रोमी 9 अध्यायको 10 र 13 पदमा पावल यसो भन्छन्। त्यसो मात्र होइन, जब रिबिकाले एउटै पुरुष अर्थात् पुरुष हाम्रा पुर्खा इसाकबाट गर्भधारण गरिन् र जुम्ले बालकहरू जन्मनु अघिबाट तिनीहरूले कुनै असल वा खराब गर्नु अघि नै कर्मले होइन तर उहाँको बोलावट अनुसार परमेश्वरको चुनावको उद्देश्य ठहरियोस् भनेर रिबिकालाई यसै भनिएको थियो। जेठोले कान्छोको सेवा गर्नेछ। जसो लेखिएको छ, याकुबलाई मैले फ्रेम गरेँ तर इसाकलाई तुच्छ ठाने। परमेश्वरले याकुबलाई चुन्नुभयो। चुनावको सिद्धान्तसँग मानिसहरूलाई अक्सर समस्या हुन्छ। मानिसहरूलाई यो फेयर भएन भन्ने लाग्छ, यो न्यायचित छैन भन्ने लाग्छ। इट्स नट फेयर भन्छन् मानिसहरूले। कसैलाई चुन्ने अनि कसैलाई नचुन्ने कसरी हुनसक्छ? परमेश्वर कसरी याकुबलाई चाहिँ चुन्ने र एसाफलाई चाहिँ नचुन्ने काम गर्न सक्नुहुन्छ? कि यो फेयर भएर मानिसहरूले यस्तो प्रश्न सोध्नेछन् भनेर पावललाई थाहा थियो। त्यसैले रोमी 9 अध्यायमा पावलले यसको जवाब दिन्छन्। 9 अध्यायकै 14 पदमा, अब हामी के भनौँ? के परमेश्वरमा अन्याय छ त? कदापि होइन। उहाँ मसाला भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु र जसलाई म टिठ्याउन चाहन्छु त्यसलाई म टिठ्याउनेछु। यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, केही परमेश्वरको चुनाव, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। परमेश्वरले याकुबलाई किन चुन्नुभयो? किनकि परमेश्वरले याकुबलाई प्रेम गर्नुभयो। परमेश्वरले याकुबलाई किन प्रेम गर्नुभयो? याकुब एसाभन्दा उत्तम भएकोले होइन, तर यो परमेश्वरको सार्वभौम इच्छामाथि निर्भर हुन्छ। मानिसको चुनावमा परमेश्वर सार्वभौम हुनुहुन्छ। यसको अर्थ उहाँले मानिसहरूलाई अन्धाधुन्दामा चुन्नुहुन्छ भन्ने होइन। चुनावको प्रक्रिया गोला प्रथा जस्तो छैन। मानिलिउँ कि त्यहाँ एउटा भाँडा हुन्छ र त्यसमा सबै मानिसहरूको नाउँ लेखिएको असङ्ख्य चिटहरू हुन्छ र स्वर्गदूतहरूले भाँडा हल्लाइदिन्छ र परमेश्वरले आँखा चिम्लेर एउटा चिट लिनुहुन्छ र ढ्याँ यसमा विमलको नाम लेखिएको हुन्छ। विमल चुनियो, ताली बजाउँछ सबैले, अनि फेरि स्वर्गदूतहरूले भाँडा हल्लाइदिन्छ अनि परमेश्वर फेरि आँखा चिम्लेर अर्को चिट लिनुहुन्छ अनि यसमा प्रेमिसाको नाउँ पर्छ। प्रेमिसा पनि चुनि ताली। परमेश्वरको चुनावले यसरी काम गर्दैन। गड्स इलेक्सन इज नट आर्बिट्ररी। परमेश्वरको चुनाव अन्धधुन्धको चुनाव छैन। उहाँले ऱ्यान्डमली चुन्नुहुन्न। परमेश्वरको चुनाव उद्देश्यपूर्ण छ। उहाँले कसलाई चुन्नुहुँदैछ भनेर उहाँलाई राम्रोसँग थाहा छ अनि उहाँले मानिसको इच्छाको आधारमा होइन तर उहाँको कृपा उहाँको अनुग्रहको आधारमा चुन्नुहुन्छ। यदि परमेश्वरको चुनाव मानिसको मूल्य र योग्यताको आधारमा हुन्थ्यो भने कसैको पनि उद्धार हुने थिएन, कोही पनि चुनिने थिएन। किन? किनकि असल कोही पनि छैन, एकजना पनि छैन, मुक्ति पाउन योग्य कोही छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यदि कसैले उद्धार कसैको उद्धार हुन्छ भने त्यो परमेश्वरको अनुग्रहले गर्दा हो। परमेश्वरको अनुग्रह बाइबलभरि नै त्यो नहरको पानी झैँ बगिरहेको हामी पाउँछौँ। नहरमा नहरमा पानी बगे चाहिँ बाइबल नै भरि परमेश्वरको अनुग्रह हामी बगेको पाउँछौँ। बगैँचाबाट निकालिनुभन्दा पहिले आदरमा पाले परमेश्वरको अनुग्रहद्वारा मसीहको प्रतिज्ञा सुन्न पाए। परमेश्वरको अनुग्रहले गर्दा नोआ जल प्रलयको न्यायमा बचाइए। परमेश्वरको अनुग्रहद्वारा अब्राम मूर्तिपूजहरूको माझबाट बोलाइए। इसाक परमेश्वरको अनुग्रहद्वारा नै चुनिए र याकुब परमेश्वरको अनुग्रहद्वारा चुनिए। इस्रायलहरू परमेश्वरको अनुग्रहद्वारा मिश्र देशबाट उद्धार गरिए। ख्रिस्ट परमेश्वरको पुत्र देहधारी हुनुभयो र अनुग्रह र सत्यताले भरिपूर्ण भएर हाम्रो माझमा बास गर्नुभयो। परमेश्वरको अनुग्रहद्वारा चर्च अन्धकारको राज्यबाट ख्रिस्टको राज्यमा सारियो। आज कोही किन क्रिस्चियन छ? तपाईँ किन क्रिस्चियन हुनुहुन्छ? तपाईँको सबै साथीभाइहरू आफन्तहरू परिवारहरूले ख्रिस्टलाई इन्कार गरिराख्दाखेरि तपाईँले चाहिँ किन ख्रिस्टमा विश्वास गर्नुभयो? यो सबै परमेश्वरको अनुग्रहले गर्दाखेरि हो। परमेश्वरको अनुग्रहले गर्दा तपाईँले सुसमाचार विश्वास गर्नुभयो, परमेश्वरको अनुग्रहले गर्दा तपाईँले आफ्ना पापहरू प्रस्ताव गर्नुभयो र ख्रिस्तमा भरोसा गर्नुभयो, परमेश्वरको अनुग्रहले गर्दा तपाईँ चर्चमा सामेल हुनुभयो, परमेश्वरको अनुग्रहले गर्दा तपाईँ आफ्नो मुक्तिमा वृद्धि हुँदै हुनुहुन्छ, परमेश्वरको अनुग्रहले गर्दा तपाईँ परमेश्वरलाई ख्रिस्टलाई प्रेम गर्नुहुन्छ, पापलाई घृणा गर्नुहुन्छ, स्थानीय चर्चलाई प्राथमिकतामा राख्नुहुन्छ, यो सब परमेश्वरको अनुग्रहले गर्दा भएको। हाम्रो चुनाव परमेश्वरको अनुग्रह, हाम्रो उद्धार परमेश्वरको अनुग्रह, हाम्रो धर्मीकरण परमेश्वरको अनुग्रह, हाम्रो पवित्रीकरण परमेश्वरको अनुग्रह, अनि हाम्रो महिमीकरण परमेश्वरको अनुग्रह, श्रेय लिनलाई हामीले त्यस्तो केही पनि गरेको छैनौँ। हाम्रो चुनावमा, हाम्रो मुक्तिमा हामीले कुनै पनि योगदान दिएको छैनौँ। सुरुदेखि अन्त्यसम्म सबै परमेश्वरको काम हो, उहाँको अनुग्रह। यदि कोही स्वर्ग जान्छ भने त्यो परमेश्वरको अनुग्रहले गर्दा जान्छ, र यदि कोही नरक जान्छ भने त्यो परमेश्वरको न्यायले गर्दा जान्छ। अनफेयर, अन्याय भन्ने कुरा यहाँ केही पनि छैन, परमेश्वर न्याय हुनुहुन्छ। कसैको जीवनमा परमेश्वरले आफ्नो अनुग्रह अभ्यास गर्नुहुन्छ, कसैको जीवनमा परमेश्वरले आफ्नो न्याय अभ्यास गर्नुहुन्छ, अनि यो गर्नमा परमेश्वर पूर्ण रूपमा स्वतन्त्र हुनुहुन्छ। जसलाई उहाँ अनुग्रह देखाउन चाहनुहुन्छ उहाँले देखाउनुहुन्छ, जसलाई उहाँ कृपा देखाउन चाहनुहुन्छ उहाँले देखाउनुहुन्छ। यो परमेश्वरको स्वतन्त्र इच्छा हो। प्रियहरू, यदि यो सबै परमेश्वरको अनुग्रहद्वारा भएको हो भने हाम्रो जीवनमा घमण्डको लागि कुनै ठाउँ हुँदैन। अनुग्रहले तपाईँलाई एक पतिको रूपमा नम्र बनाउनुपर्छ, अनुग्रहले तपाईँलाई एक पत्नीको रूपमा नम्र बनाउनुपर्छ, यसले तपाईँलाई एक कर्मचारीको रूपमा नम्र बनाउनुपर्छ, एक मालिकको रूपमा अनुग्रहले तपाईँलाई बोसको रूपमा नम्र बनाउनुपर्छ। अनुग्रहले तपाईँलाई जीवनको हरेक क्षेत्रमा नम्र बनाउनुपर्छ। यदि यो सब परमेश्वरको अनुग्रहद्वारा हो भने हाम्रो जीवन कृतज्ञताले भरिएको हुनुपर्छ, र कृतज्ञताको हृदय प्रकट हुने एउटा उत्तम तरिका भनेको हाम्रो गायनमा हो, गायनद्वारा। सो प्रश्न भनेको, प्रियहरू, जब तपाईँ भजन गाउनुहुन्छ कि तपाईँ अनुग्रहले गाउने बनाएको कारण तपाईँ गाउनुहुन्छ कि यो अनुग्रहले तपाईँलाई ठुलो स्वरमा भजन गाउन उत्प्रेरित गर्छ कि तपाईँ साँच्चै आफ्नो गीत जस्तै गरी गाउनुहुन्छ भजन? अचम्मको अनुग्रहले बाँच्यो त्यो छ प्राण मेरो, जब तपाईँ भन्नुहुन्छ गाउनुहुन्छ त्यो साँच्चै तपाईँ हृदयबाट गाउनुहुन्छ। यो एकदमै असाधारण जुम्ल्याको जीवनमा हामी अरू केही होइन, परमेश्वरको अनुग्रह देख्छौँ। परमेश्वरले याकुबलाई प्रेम गर्नुभयो, याकुबलाई चुन्नुभयो। जेठोले कान्छोको सेवा गर्नेछ। अब यसको निम्ति याकुबले परमेश्वरको समय पर्खिनुपर्ने हुन्छ, तर कुरा त्यस्तो हुँदैन। अचम्मको सट्टापट्टा हामी आज वचन दोस्रो बुदाम देख्छौँ। जुम्ले अब हुर्किसकेका छन्। पद 27, यिनीहरू बुढो बढेपछि एसाप चाहिँ सिपालु सिकारी र मैदानमा डुली हिँड्ने मानिस भए, र याकुब चाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए। अनि दुःखको कुरा के भयो यहाँ? यहाँ परिवार पक्षपात सुरु भयो। पद 28, इसाकले एसापलाई माया गर्थे। किन इसाकले एसापलाई माया गर्थे? किनभने उनले सिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रेबेकाले चाहिँ याकुबलाई माया गर्थे। किन? थाहा छैन हामीलाई। रिपिकाले याकुबलाई किन माया गर्थिन्? याकुब सायद घरमै बस्ने भएकोले र बढी समय आमासँग बिताउने भएकोले होला, सायद इसाक बाहिर बाहिर कुदिने भएकोले गर्दा होला, सायद हामीलाई थाहा छैन। तर आमा बुबाको नाताले तिनीहरूले परिवारमा पक्षपात गर्नु हुँदैन थियो, यो कुरा हामी भन्न सक्छौँ। छोराछोरीले हाम्रो लागि के गर्न सक्छन् भन्ने कुराको आधारमा आमा बुबाले छोराछोरीसँग व्यवहार गर्नु हुँदैन। एउटा बच्चा अर्को बच्चाभन्दा उत्कृष्ट हुनसक्छ, कसैले धेरै पैसा कमाउन सक्छ, जीवनमा धेरै कुरा हासिल गर्न सक्छ, आफ्नो भाइ बहिनीभन्दा शारीरिक रूपमा ऊ फिट हुनसक्छ, छोराछोरी बिच जस्तो सुकै भिन्नता भए तापनि आमा बुबाको प्रेम समान हुनुपर्छ। आमा बुबाको लागि परिवारको कुनै पनि सदस्य बोझ हुनुहुँदैन। इसाक र रिबिकाको जीवनबाट हामीले आफूलाई जाँच्नु सोध्नुपर्ने प्रश्न भनेको कतै हामीले पक्षपात देखाइरहेको छैनौँ। अभिभावक जीवहरू, के तपाईँ पक्षपात देखाउनुहुन्छ? कसैलाई काखा र कसैलाई पाखा त गरिरहनु भएको छैन। यदि हो भने तपाईँले पश्चाताप गर्नुपर्छ। मेरो छोराहरूले खेलाउन कारहरू धेरै मन पराउँछन्, तर रोचक कुरा के छ भने जब खेलाउनहरू भुइँमा त्यत्तिकै लडिरहेको हुन्छ कसैले वास्ता गर्दैन, तर जब एउटाले त्यो खेलाउन उठाएर खेल्न सुरु गर्छ अर्को बच्चालाई पनि त्यही चाहिन्छ र यसलाई प्राप्त गर्नको लागि ऊ जे पनि गर्न तयार हुन्छ। उदाहरणको लागि इथनले आफ्नो राम्रो मनपर्ने कार खेलाइरहेको हुन्छ, फेभरेट कार, तर जब नेथनले अर्को कार टिपेर खेलाउन थाल्छ इथनलाई पनि त्यही कार चाहिन्छ, इथनलाई पनि चाहे त्यसमा पाङ्रा नै किन नहोस्। हाम्रो मनपर्ने कार, आफ्नो मनपर्ने कार दिएर त्यो थोत्रो कार इथनले लिन्छ। याकुब र इसाकको जीवनमा त्यस्तै भएको देख्छौँ। कृपया पद 29-30 हेर्नुहोस् न, एकपल्ट याकुबले सुरुवा पकाइरहेको बेलामा एसाप मैदानबाट आए, उनलाई भोकले भावना छुटेको थियो। एसापले याकुबलाई भने मलाई त्यो रातो सुरुवा अथवा सुप झोल अलिकति खान देऊ, मलाई भोकले भावना छुटेको छ। यसकारण उनलाई एदोम पनि भनिदियो। सो भाइको हैसियतमा याकुबले यसो भन्लान् भन्ने हामी आशा गर्न सक्छौँ, भइहाल्छ नि मेरो दाइ, नो प्रब्लम, अलिकति होइन अगाउँझै खानुहोस् न, दिनभरि सिकार गरेर थाक्नु भएको छ होला। तर याकुबले त्यसरी जवाफ दिँदैन, याकुबको नजर एसाबको जन्मसिद्ध अधिकारमा छ। पद 31 हेर्नुहोस् न, याकुबले भने पहिले मलाई तपाईँको ज्येष्ठ अधिकार बेच्नुहोस्। याकुबले एसाबको भोकलाई उनको जन्मसिद्ध अधिकार चोर्ने आवश्यक रूपमा हेर्छन्। अर्को शब्दमा भन्ने हो भने याकुबले एसाबलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छ। के तपाईँ पनि त्यस्तै गर्नुहुन्छ? के तपाईँ मानिसहरूलाई आफ्नो फाइदाको लागि प्रयोग गर्नुहुन्छ? कसैले तपाईँबाट ऋण माग्दा के तपाईँ उसबाट बढी ब्याज लिएर नाफा कमाउने अवसर रूपमा देख्नुहुन्छ? याकुबले एसाबलाई आफ्नो जन्मसिद्ध अधिकार बेच्न लगाउनु हुँदैन थियो। याकुबले परमेश्वरको प्रतिज्ञामा पर्खनु पर्थ्यो, किनकि परमेश्वरले भनिसक्नु भएको थियो जेठाले कान्छोको सेवा गर्नेछ। याकुबले परमेश्वरको प्रतिज्ञामा भरोसा गर्नु पर्थ्यो, परमेश्वरको समयलाई पर्खनु पर्थ्यो। अनि एसाबले पनि नाइ हुँदैन भन्नु पर्थ्यो, तर दुर्भाग्यवश तिनले यसो भने। पद 32 हेर्नुहोस् न, एसाबले भने म त मर्ने आँटे, अब मलाई त्यो ज्येष्ठ अधिकारको के काम? रियली, साँच्चै सुप खान नपाएको कारण कि एसाब साँच्चै मर्नेवाला थियो कि मानिसहरू केही दिन खान नखाई पनि बाँच्न सक्दैन र? सायद एसाबले बिहान खाना खाएको हुनसक्थ्यो, वा हिजो त खाना खाएको थियो होला नि, हिजो बेलुका त म मर्ने आँटे भन्नु गर्थ कि हो एसाबले। प्रिय, तपाईँ देख्नुभयो पापले कसरी काम गर्छ? तपाईँ देख्नुभयो पापले कसरी काम गर्छ? पापले तपाईँलाई धैर्यता गुमाउने बनाउँछ, पापले तपाईँलाई तुरुन्त सन्तुष्टिको पछि भाग्ने बनाउँछ, पापले तपाईँलाई रातारात धनी बन्ने त्यो इच्छा, धनी बन्न चाहने बनाउँछ, पापले तपाईँलाई विवाह अघि आफ्नो प्रेमिकासँग प्रेमीसँग सुत्ने बनाउँछ, पापले तपाईँलाई प्रमोसनको लागि जागीमा झुट बोल्ने बनाउँछ, पापले तपाईँलाई तपाईँको धैर्यता गुमाइदिन्छ। प्रिय, के तपाईँले यस्तो कुनै कुरा, तपाईँको जीवन कुनै त्यस्तो कुरा छ जुन तपाईँले अहिले नै भर्खरै तुरुन्तै प्राप्त गर्न खोजिराख्नु भएको छ? आई वान्ट इट नाउ, राइट, अहिले चाहियो भनिराख्नु भएको छ, तुरुन्तै चाहियो, अहिले नै चाहियो, होसियार हुनुहोस्। परिवार, चङ्गाइ, जीवनसाथी, जागिर, अन्य कुराको इच्छा गर्नु गलत होइन, चाहनु गलत होइन, तर तुरुन्तै चाहनु गलत हो। परमेश्वरलाई छोडेर तिनीहरूको चाहना गर्नु, तिनीहरू मात्र चाहनु गलत हो। तपाईँले अरू सबै कुराभन्दा बढी परमेश्वरलाई चाहनुपर्छ, नत्र भने तपाईँ शैतानको शिकार बन्न सक्नुहुन्छ। तपाईँ म कसरी शैतानको परीक्षा पर्न सक्छौँ भनेर शैतानलाई राम्रै थाहा छ, त्यसले तपाईँको कमी कमजोरी जान्दछ। शैतानले यस्तो प्रलोभनहरू देखाउँदछ कि तपाईँ त्यसलाई इन्कार गर्न नै सक्नुहुन्न। म 33-34 हेर्नुहोस् एकपल्ट, याकुबले भने पहिले शपथ खाएर मलाई भन्नुहोस्। जब उनले शपथ खाए र आफ्नो ज्येष्ठ अधिकार याकुबले बेचे, त्यसपछि याकुबले एसाबलाई रोटी र दालको सुरुवात दिए, खानपान गरेर एसाब आफ्नो बाटो लागे, यसरी एसाबले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए। सक्दै सकेन, एसाबले आफूलाई नियन्त्रण गर्नै सकेन, यो परीक्षामा उपास हुन सकेन, उसले इन्कार नै गर्न नसक्ने परीक्षा उसको सामु आयो। तपाईँले याद गर्नुभयो यहाँनिर यस पुस्तकमा पुस्तकका लेखक मोसाले एसाबको पतनलाई कसरी वर्णन गर्छन्? खानपिन गरे, एसाबले खानपान गरे, अर्थात् उसले खायो, एसाबले पियो, र त्यसपछि एसाब आफ्नो बाटो लाग्यो, र यसरी एसाबले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए। एसाबले आफ्नो मुख चुट्दा उसको ज्येष्ठ अधिकार चैत भइसकेको थियो, यति फास्ट।
मानिसको पतनलाई
केवल एउटा वाक्यांशमा वर्णन गर्न सकिन्छ। सायद तपाईँ फाइट एक बटुको दालको रसमा पनि कसैले आफ्नो ज्येष्ठ गतिलाई बेच्छ, यदि म हिसाब भइदिएको भए म त्यस्तो कहिले गर्न थिएन भनेर तपाईँ सायद प्रतिक्रिया देखाउन सक्नुहुन्छ। तर प्रियहरू, हिसाबलाई गाली गर्न अवतार नगर्नुहोस्, आफ्नो जीवनबारे विचार गर्नुहोस् न, आफ्नो जीवनलाई याद गर्नुहोस्। कोरिन्थी 10:12 पहिलो कोरिन्थी 10:12 पदमा पावल यसो भन्छन्, यसकारण यस जसले खडा छु भनी सोचेको छ त्यो होसियार रहोस्, नत्र त्यो पनि लड्नेछ। प्रिय मित्रहरू, एसापको जीवन भनेको रोडको छेउछाउमा राखिएको एउटा त्यो सावधानी सङ्केत जस्तै हो। यदि तपाईँले ती सङ्केतहरूलाई ध्यान दिनुभएन भने भिडबाट खसेर तपाईँको मृत्यु हुनसक्छ। एसापको जीवनले तपाईँलाई चेतावनी दियोस्, एसाप मूर्तिपूजक थिएनन्, याद गर्नुहोस्, एसाप बाहिरको मानिस थिएनन्, एसाप कनानी वा हित्ती थिएनन्, एसाप अब्राहमका नाति थिए, प्रतिज्ञाका सन्तानबाट आएका व्यक्ति थिए। तिनी इस्माएल कि पत्नी रेबिकाबाट जन्मेका जेठो छोरो, इसाकको पत्नी रेबिकाबाट जन्मेको जेठो छोरो थिए। एसाप भन्नुपर्दाखेरि एक राम्रो क्रिस्चियन परिवार जन्मेर हुर्केका धने जस्तै थिए, जुन मैले बच्चा परिचय भन्दै थिएँ। तैपनि एसापले एक कचौरा दालको सुपमा आफ्नो प्राण बेचे। के तपाईँको जन्म क्रिस्चियन परिवारमा भएको थियो? यदि थियो भने परमेश्वरको प्रशंसा होस्। तर प्रश्न यो, के तपाईँ क्रिस्चियन हुनुहुन्छ? के तपाईँ क्रिस्चियन हो? म यो सोधिरहेको छु नि कि के तपाईँ चर्च जानुहुन्छ, कि तपाईँ बाइबल पढ्नुहुन्छ, के त म सोधिरहेको छु नि कि तपाईँलाई युहन्ना 3:16 थाहा छ, के तपाईँ जयमसी भन्नुहुन्छ? म यो सोधिरहेको छुइनँ। तपाईँ क्रिस्चियन भाषा बोल्नुहुन्न भनेर म सोधिरहेको छुइनँ, तर म त यो सोधिरहेको छु कि तपाईँ नयाँ गरी जन्मिनु भएको छ, कि तपाईँको हृदय नयाँ भएको छ, कि तपाईँ नयाँ मानिस हो, कि तपाईँ नयाँ सृष्टि हो, कि तपाईँले आफ्नो पापबाट फर्केर यीशु ख्रीष्टमा भरोसा गर्नुभएको छ। क्रिस्चियन परिवारमा जन्मिने बित्तिकै कोही पनि स्वत क्रिस्चियन हुँदैन। भाइ बहिनीहरू, क्रिस्चियन परिवारमा जन्मिने बित्तिकै कोही पनि स्वत क्रिस्चियन हुँदैन। म पनि क्रिस्चियन परिवारमा जन्मेको थिएँ र म आफूलाई जन्मजात क्रिस्चियन ठान्थेँ। एक दिन मेरो कलेजका प्रिन्सिपलले मलाई क्रिस्चियन परिवारमा जन्मदै कोही क्रिस्चियन हुन्छ भनेर उहाँले सोध्नुभयो। मलाई यो कुरा सुनेर रुसले एकदमै भावना छुटेको थियो, तर पछि गएर मैले बुझेँ कि उहाँ सही हुनुहुन्थ्यो। जन्मदै कोही पनि क्रिस्चियन हुँदैन। एसाप क्रिस्चियन परिवारमा जन्मेका थिए, धने क्रिस्चियन परिवारमा जन्मेका थिए, सायद तपाईँ क्रिस्चियन परिवारमा जन्मिनु भएको छ, तर के तपाईँ क्रिस्चियन हो? कि तपाईँ नयाँ गरी जन्मिनु भएको छ? कि तपाईँको हृदय परिवर्तन भएको छ? फेरि जन्मदै त हामी सबै क्रोधका, परमेश्वरको क्रोधका सन्तान भएर जन्मिन्छौँ। क्रिस्चियन बन्ने एकमात्र तरिका भनेको आत्माबाट जन्मिनु हो, शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने कि तपाईँ डर र कम्पास साथ आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्दै हुनुहुन्छ, कि तपाईँ बिस्तारै परमेश्वरको अनुग्रहप्रति कठोर त बन्दै गइरहनु भएको छैन। प्रियहरू, एसापको जीवन तपाईँको लागि चेतावनी बनोस्। एसापको जीवनले यसो भनिरहेको छ, परमेश्वरको अनुग्रहलाई नलत्याओ, परमेश्वरको अनुग्रहलाई नलत्याओ, यदि लत्यायो भने त्यहाँ दोस्रो मौका हुने छैन। हिब्रू 12:15-17 पदले यसो भन्दछ, ध्यान देऊ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तितोपनको ज्वरो उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। कोही पनि दुराचारी वा एसाप जस्तै अधर्मी नहोस्, जसले एक छाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो। तिमीलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो किनभने उसले पश्चाताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो। एसाप एक ब्याकस्लाइडर, विश्वासबाट पछि हट्ने मानिसको प्ररूप हुन्। यदि तपाईँले परमेश्वरको अनुग्रहलाई लत्याउनु भयो भने परमेश्वरले तपाईँलाई पनि लत्याउनु हुनेछ भन्ने कुराको यो प्राइम इक्जाम्पल हो। तर यसको अर्थ फेरि तपाईँ साँच्चै परमेश्वरको अनुग्रह गुमाउन सक्नुहुन्छ भन्ने होइन। हामी अनुग्रहले नै घरसम्म पुर्याइनेछौँ भने भजन गाउँछौँ, तर यदि तपाईँले परमेश्वरको अनुग्रह लत्याउनु भयो भने तपाईँसँग परमेश्वरको अनुग्रह कहिले छँदै थिएन भनेर प्रमाणित हुन्छ। सो प्रियहरू, के तपाईँ आफ्नो प्राणलाई लिएर होसियार हुनुहुन्छ? कि तपाईँ आफ्नो हृदयमा बिस्तारै बढ्दै गइरहेको त्यो पापहरूप्रति तपाईँ संवेदनशील हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनमा भएको त्यो बढ्दो संसारिकतापनाबारे सजग हुनुहुन्छ? आफैलाई जाँच्नुहोस्, आफूलाई जाँच्न यी प्रश्नहरू सोध्नुहोस्। के तपाईँ स्थानीय चर्चलाई व्यवस्था गर्दै हुनुहुन्छ? के तपाईँ शनिबारको चर्चलाई हल्का रूपमा लिइराख्नु भएको छ? के तपाईँ चर्च सजिलै स्किप गर्नुहुन्छ? तपाईँले चर्च छुटाउनुको कारणहरू बारे यसो विचार गर्नुहोस् त। घरमा पाहुना आएको कारण, परीक्षाको लागि तयारी गर्नु छ त्यस कारण, साथीहरू भेट्न आएको छ, वा केही सामान लिनु बस पार्क जानु छ, वा कसैले एयरपोर्टमा छोड्नु छ, त्यस कारण म चर्च आइनँ, वा रुगा लाग्ला जस्तो छ, आज कस्तो टाउको दुख्ला दुख्ला जस्तो छ, चर्च नजाने अब। के तपाईँ चर्चलाई सिरियस रूपमा लिनुहुँदैछ? के तपाईँ स्थानीय चर्चलाई सिरियसली लिनुहुन्छ? दोस्रो कुरा, के तपाईँ चेलापनको सम्बन्धलाई व्यवस्था गर्दै हुनुहुन्छ? कसैले तपाईँलाई परमेश्वरको वचन अध्ययन गर्न विन्ती गर्दा के तपाईँ म व्यस्त छु भ्याउँदिनँ भन्नुहुन्छ? तपाईँ कसरी यति स्वार्थी बन्न सक्नुहुन्छ? तपाईँ कसरी यति निर्दयी बन्न सक्नुहुन्छ? कसैलाई परमेश्वरको वचन बुझ्नलाई सहायता गर्नुभन्दा महत्त्वपूर्ण कुरा के छ? फेरि के तपाईँले आफ्नो नियमित बाइबल अध्ययन र प्रार्थनाको जीवनलाई व्यवस्था गर्नु भएको छ? तपाईँसँग समय छैन बाइबल पढ्न, समय छैन होइन प्रार्थना गर्न, समय छैन वेल फोन चलाउन समय छ, तपाईँसँग फेसबुक र इन्स्टाग्रामको लागि समय छ, तपाईँसँग आफ्नो साथीहरूसँग कुरा गर्न समय छ, रातभरि भिडियो हेर्न समय छ, तर बाइबल पढ्ने समय छैन। तपाईँसँग आफ्नो प्राणको लागि समय छैन। फेरि यसको जीवन तपाईँको निम्ति चेतावनी होस्। मेरो प्रिय, बहाना बनाउन छाड्नुहोस्, बरु आफ्नो प्राणलाई गम्भीरतापूर्वक लिनुहोस्, क्रुसलाई गम्भीरतापूर्वक लिनुहोस्, सुसमाचारलाई गम्भीरतापूर्वक लिनुहोस्, स्थानीय चर्चलाई गम्भीरतापूर्वक लिनुहोस्, ख्रिस्टमा लागिरहनुहोस्। जीवनमा सबैभन्दा बढी तपाईँलाई ख्रिस्टको खाँचो छ। तपाईँको जीवनमा त्यस्तो कुन कुरा छ जसलाई तपाईँ ख्रिस्टभन्दा बढी प्रेम गर्नुहुन्छ? एसाव त्यो सुपको निम्ति उसले मरिहत्या गरेको थियो, त्यो सुपको निम्ति, त्यो दालको सुपको निम्ति, झोलको निम्ति, संसारको कुन झोलको निम्ति तपाईँ मरिहत्या गर्नु भएको छ? के को लागि तपाईँ मरिहत्या, त्यो प्राप्त गर्नु निम्ति तपाईँले आफ्नो प्राणलाई सम्झौता गर्नुभएको छ? स्थानीय चर्चलाई तपाईँले हल्का रूपमा लिइरहनु भएको छ? फेरो होस्याहरूस्, धने र मने दुवै क्रिस्चियन परिवारमा जन्मेर हुर्केका थिए। तिनीहरू दुवै बाल सङ्गति र जवान सङ्गतिमा हुर्किए, दुवै एउटै चर्चमा हुर्किए, तर धने पछि गएर विश्वासबाट पछि हट्यो, जबकि मनेले ख्रिस्टलाई पछ्याइरहे। यदि परमेश्वरको अनुग्रह नभएको भए मनेले पनि सजिलै ख्रिस्टलाई छोडेर धनेको मार्ग पछ्याउने थियो। परमेश्वरको चुनावी अनुग्रह नभएको भए याकुबले पनि त्यस्तै गर्ने थियो। याकुब हिरो थिएन, याकुब यसभन्दा बेटर थिएन। तिनी आफ्ना पिता पुर्खाहरू जस्तै असिद्ध मानिस थिए, तिनी स्वार्थी थिए, याकुब तिनी धोकेबाज गर्ने व्यक्ति थिए, तिनी छली थिए। त्यही पनि परमेश्वरले याकुबलाई चुन्नुभयो, याकुबलाई संरक्षण गर्नुभयो र आशिष दिनुभयो। आफ्ना मानिसहरूको पापको बावजुद पनि परमेश्वरको मुक्तिको योजना विफल भएन, बरु तिनीहरूको असिद्धता र असफलताले आउनेवाला सिद्ध मुक्तिदाताको अपरिहार्यतालाई पुष्टि गर्यो। मुक्तिदाता सम्बन्धी परमेश्वरको प्रतिज्ञा अन्तत ख्रिस्टको आगमनमा पुरा भएको छ। याकुबलाई चाहिएको मुक्तिदाता येशु ख्रिस्ट हुनुहुन्छ, र ख्रिस्ट नै हामी सबैलाई चाहिएको मुक्तिदाता हुनुहुन्छ। ख्रिस्ट सबै सृष्टिको ज्येष्ठ हुनुहुन्छ। 40 दिनको उपवासपछि ख्रिस्ट भोकाउनु भयो, उजाड स्थानमा सैतानबाट परिचित हुनुभयो, तर परमेश्वरको पुत्रको हैसियतमा उहाँले आफ्नो अधिकार एसाबले जै बेच्नु भएन, न त ख्रिस्टले याकुबले जै महिमाको त्यो छोटो मिठो बाटो नै रोज्नु भयो। तर ख्रिस्टले आफ्नो परमेश्वरको समय पर्खिनु भयो, पिताको इच्छामा उहाँले आफूलाई सुम्पन्नु भयो। ख्रिस्ट हाम्रा सबै पापहरू बोकेर परमेश्वरको क्रोध सहेर उहाँ क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो, अनि त्यसको दिनमा फेरि पुनर्जीवित भयो, उठ्नुभयो। जब हामी त्यो क्रुसलाई हेर्छौँ, दुई आश्चर्यता म स्वीकार गर्छु, मेरो मूल्य र मेरो बेमलता, मेरो मूल्य तोकियो र मेरो पापको ऋण थियो तिरियो त्यो क्रुसमा। अनि त्यो क्रुसलाई उसले हामीलाई यो भन्न प्रेरित गर्छ कि जीवनमा सन्तुष्टि यस संसारको सुरुवामा होइन तर सिद्ध मुक्तिदातामा पाइन्छ। भजनले भन्छ, मेरो उद्धारकर्तामा म रमाउँछु, मेरो धन र जीवनको मूलधारा केवल उहाँमा म भरोसा गर्छु, उहाँमा मेरो आत्मा तृप्त हुन्छ। प्रियहरू, के हो तपाईँको गीत हो? के हो तपाईँको गान हो? आउनुहोस् प्रार्थना गरौँ।